94 MHz कृष्णसार जत्तिकै देश। अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र नवीन गिरीको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 MHz प्रस्तुति पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
दुई साता यता बाँकेमा डेंगू रोगको प्रकोप बढ्दो, भेरी अस्पताल र मेडिकल कलेजमा 44 बिरामी भर्ना।
बाँकेमा सुत्केरी मृत्युदर घटाउन चुनौती थपिँदै असार यता अस्पतालमा मात्रै 6 सुत्केरीको मृत्यु।
द्वन्दका मुद्दा छानबिन गर्न बनाइएका आयोग सुस्ताए, समय 3 महिना मात्र बाँकी, अहिले काम ठप्प।
र बर्दियाका सीमावर्ती गाउँमा लुटपाटको त्रास, जुम्लामा कात्तिकमै स्याउ फल्यो, स्थानीय अचम्मित।
QFX सिनेमास बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायक सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3Dमा नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX सिनेमाज बागेश्वरी। बुकिंग तथा लोयल्टी मेम्बर को लागि सम्पर्क bageshwari.qfxcinemas.com, फोन 4113304110। QFX सिनेमाज बागेश्वरी।
सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। सिटीभिटीबाट सम्बन्ध प्राप्त यस बागेश्वरी हेल्थ कलेज नेपालगञ्जमा रोजगारीका प्रचुर सम्भावना बोकेको 3 वर्षे ल्याब टेक्निसियन र 3 वर्षे रेडियोग्राफी विषयका केही सिट रिक्त रहेकोले पुनः प्रवेश परीक्षामा सहभागी हुन जानकारी गराइन्छ। प्रवेश परीक्षामा सहभागी हुनका लागि फारम भर्ने अन्तिम मिति 2073 कार्तिक 25 गतेसम्म। प्रवेश परीक्षा 2073 कार्तिक 27 गते बिहान 7 बजे। न्यूनतम शैक्षिक योग्यता गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी GPA न्यूनतम 2 पाएको। सम्पर्क बागेश्वरी हेल्थ कलेज नेपालगञ्ज 16 बाँके। फोन नम्बर 081-527-701 र 98-580-30-305।
अब पश्चिम डायरी विस्तारमा। पश्चिम डायरीको शुरूमा डेंगू रोगको प्रसंग। दुई साता यता नेपालगञ्जमा डेंगू प्रकोप बढ्दो छ। भेरी अञ्चल अस्पताल र सुक्सन अस्पतालमा डेंगूका 44 बिरामी भर्ना भएका छन्। ती मध्ये 11 जना नेपालगञ्ज उपमहानगरपालिकाका छन्। यसअघि भारतबाट फर्किएकामा देखिएको संक्रमण अहिले स्थानीयमा सल्किएको भेरी अञ्चल अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डेले बताउनुभयो। अहिले उपचारका लागि आउने सबैजसो स्थानीय हुन्, यसले रैथानेमा पनि डेंगू संक्रमण बढ़ेको पुष्टि गरेको छ, उहाँले भन्नुभयो। भेरीमा भर्ना 12 बिरामी मध्ये 5 जना नेपालगञ्जका छन्। त्यस्तै सुक्सन अस्पतालमा पुगेका 32 जना मध्ये 6 जना नेपालगञ्जका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगञ्ज 5 की 45 वर्षीय सरिता अधिकारी, फुलटेकराका 40 वर्षीय अर्जुन पाठक, कर्मोनाका 19 वर्षीय सलाउद्दीन बागवान, धम्बोजीका विशाल खडा र रानी तलाउका पप्पू ठठेरियामा संक्रमण देखिएको हो। बाँकी 2 जना बर्दियाका छन्। त्यस्तै बीपी चोकी 22 वर्षीय समा सिद्दिकी, नेपालगञ्ज 6 का मुबारक अली शेख, वडा नम्बर 14 का 5 वर्षीय शकुन्तला हलवाई र 14 वर्षीय मोहम्मद हेडवा र जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी प्रशान्त देवकोटा सिक्सन अस्पतालमा भर्ना भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल सहायक रत्न शर्माले नेपालगञ्जमा केही दिन यता डेंगू प्रकोप फैलिएको बताउनुभयो। उहाँका अनुसार बर्दियाका 11, सुर्खेतका 6, दाङका 4 र कैलालीबाट पनि बिरामी आएका छन्। नेपालगञ्जका बस्तीमा डेंगू संक्रमित लामखुट्टेको लार्वा भेटिएपछि कार्यालयले नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। जाडो सिजन शुरू भएपछि संक्रमित लामखुट्टे घरभित्र पसेका छन्। स्वास्थ्य कर्मीका अनुसार स्थानीयका गमला, खानेपानी ट्याङ्की, पानी राख्ने ड्रम, टिन र प्लास्टिकको खाली बट्टा, टायर, सीसी र कन्टेनरमा संक्रमित लार्वा भेटिरहेका छन्। एडिस एडिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट डेंगु सर्दछ। नियन्त्रणका लागि जनस्वास्थ्यले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
अस्पतालमा प्रसूति हुनेको संख्या दिन प्रतिदिन बढ़े पनि मार्ती मृत्युका घटनाले निरन्तरता पाएका छन्। भेरी अञ्चल अस्पतालमा शल्यक्रिया गरी सुत्केरी भएकी नेपालगंज जयसपुरकी 22 वर्षीय अनिता बेकको हालै मृत्यु भएको छ। उक्त घटनासँगै असार महिना यता अस्पतालमा प्रसूतिका लागि आएका 6 सुत्केरीको मृत्यु भएको छ। यसअघि असोज 28 गते नेपालगंज मणिकापुरकी पार्वती थापा मगर, असोज 11 गते गंगापुरकी कलावती राड, भदौ महिनामा खजुरा खुर्दकी निर्मला देवी वर्मा, साउनमा उडारापुरकी उषा ढपाली र असारमा टिटेरियाकी विश्वरा थापा छेत्रीको मृत्यु भएको हो। खजुराकी निर्मलालाई थप उपचारका लागि भारत लगिएका बेला मृत्यु भएको थियो। अन्य सुत्केरीको मृत्यु भेरी अञ्चल अस्पतालमा भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेकी आमा सुरक्षा कार्यक्रमकी फोकल पर्सन विष्णु श्रेष्ठले बताउनुभयो। अस्पतालमा प्रसूतिका लागि आउने संख्या बढ़नेले समुदायमा चेतना बढ़ेको देखिन्छ, तर अस्पताल आउन ढिलाइ भएका कारण सुत्केरी मृत्युको घटना बढ़ेका छन्। आमा सुरक्षा कार्यक्रमकी फोकल पर्सन श्रेष्ठले भन्नुभयो। भेरी अञ्चल अस्पतालका प्रमुख डाक्टर श्यामसुन्दर यादवले जटिल अवस्थाका गर्भवती ढिलो गरी सम्पर्कमा आउँदा समस्या हुने गरेको बताउनु भएको छ। अघिल्लो वर्ष 16 सुत्केरीको ज्यान गएको थियो। सरकारले मातृ तथा शिशु मृत्यु घटाउने बाँकेमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ, तर त्यस्ता घटना बढ्दै गएपछि अनुसन्धान आवश्यक रहेको स्वास्थ्य कर्मीले बताएका छन्। कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
भेरी अञ्चल अस्पताल नेपालगंज दुर्गन्धित बनेको छ। बिरामी कुरुवाका अनुसार पछिल्लो समयमा अस्पतालमा नियमित रूपमा सरसफाई हुन छाडेको छ। सरसफाई नहुँदा दुर्गन्ध बढ़ेको बिरामी क्रुवाको गुनासो छ। अस्पतालका गल्ली र कुनामा केही दिन यता फोहोर थुप्रिएको छ। अस्पताल प्रशासनले नियमित रूपमा फोहोर नउठाउँदा दुर्गन्ध बढ़ेको हो। दुर्गन्धका कारण बिरामी र कुरुवा नाक थुनेर बस्ने गरेका छन्। अस्पतालभित्र रहेका शौचालय सफाई नहुँदा बिरामीले दिशा पिसाब गर्न सकेका छैनन्। ठेकेदारले एक हप्तासम्म फोहोर नउठाउँदा अस्पताल दुर्गन्धित भएको मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर श्यामसुन्दर यादवले बताउनुभयो। अस्पतालका सरसफाई शाखामा कार्यरत कर्मचारी जगदीश गोडियाले ठेकेदार र अस्पतालका कर्मचारी मिलेर सरसफाई गर्दै आएकोमा केही दिनसम्म फोहोर नउठेको बताउनुभयो। सद्भाव दैनिकमा खबर छ।
नेपालगंज औद्योगिक क्षेत्रमा स्वास्थ्य क्लिनिक सञ्चालन नहुँदा त्यहाँ कार्यरत कामदारको स्वास्थ्य जोखिममा परेको छ। काम गर्ने क्रममा दुर्घटना भई कामदारलाई उपचारका लागि रिक्सा तथा टाङ्गामा लैजानुपर्ने बाध्यता छ। विनोद मेटल इण्डस्ट्रीज प्रालीका सुपरभाइजर घनश्याम पौडेल औद्योगिक क्षेत्रमा एक अहेव तथा नर्स दरबन्दी सहितको क्लिनिक हुनुपर्ने भए पनि सुनवाई नभएको बताउनुहुन्छ। स्वास्थ्य क्लिनिकका लागि बनाइएको चार कोठाको एकतले भवनमा औद्योगिक क्षेत्रका कर्मचारी बस्दै आएका छन्। औद्योगिक क्षेत्र स्थापनाका स्वास्थ्य क्लिनिक सञ्चालन स्थापनाताका स्वास्थ्य क्लिनिक सञ्चालन भए पनि 2058 साल यता भने बन्द छ। औद्योगिक क्षेत्रमा करिब 850 कामदार छन्। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
सरकारी असहयोगका कारण द्वन्दकालीन मुद्दा छानबिनका लागि बनाइएका दुई आयोगको काम सुस्त आएको छ। 10 वर्षे द्वन्दका बेला भएका घटनाको निष्पक्ष छानबिन गर्न भन्दै बनाइएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानबिन आयोगले पीड़ितहरूबाट उजुरी संकलन गरे पनि उजुरीमाथि छानबिनको कामलाई गति दिन सकेका छैनन्। निवेदन संकलन भएको 7 महिनासम्म पनि सरकारी असहयोगका कारण अपेक्षित काम हुन नसकेको आयोगका सदस्यहरूले बताएका छन्। दुवै आयोगले सरकारबाट आर्थिक सहयोग प्राप्त हुन नसक्दा काम ढिलो भएको दावी गरेका छन्। दुई वर्ष कार्य अवधि रहेका यी दुवै आयोगको समय सकिन 3 महिना मात्रै बाँकी रहँदा निवेदन संकलनको काम मात्रै भएको छ। द्वन्दका क्रममा बेपत्ता पारिएकाहरूको छानबिनका लागि बनाइएको बेपत्ता छानबिन आयोगका सदस्य बिजुल विश्वकर्मा भन्नुहुन्छ, जुन गतिमा आयोगले काम गर्नुपर्ने हो सकेको छैन। सरकारी तौरबाट सहयोग भइदिएको भए कामले गति लिन्थ्यो। नागरिक दैनिकमा दाङबाट देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा डेंगूको संक्रमण बढ्दै
डेंगु अहिले यो हाम्रो यो तिहारको आसपासमा केही केसहरू बढेको हामीले पाएका छौं।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने, बायोस्पी, एफएनएसी, प्याट स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363390।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
मैले 30 वर्षको जागिरे जीवनबाट भर्खरै अवकाश पाएँ। जागिरे जीवनमा बचत गरेको पैसा र अवकाशको बेलामा आएको एकमुष्ट रकम कुन बैंकमा राखौं भनी सोचिरहेको बेलामा सिद्धार्थ बैंकको सिद्धार्थ अवकाश मुद्दती खाताको बारे सुने। वास्तवमै यो मुद्दती खाता हामी जस्ताको लागि नै रहेछ। वार्षिक 6.5% आकर्षक ब्याज दरको साथमा मासिक ब्याज भुक्तानी पनि। अब अरू के नै चाहियो र?
अवकाश जीवन हुन्छ ढुक्क सिद्धार्थ अवकाश मुद्दती खाताको साथ। सिद्धार्थ बैंक, तपाईँको समृद्धिको सहयात्री।
रंगाऊ है रंगाऊ सारा घर खुशी ले रंगाऊ पशुपति पेश कई रंग ले अपनो संसार सजाऊ रंगाऊ है रंगाऊ
पशुपति पेश खुशी का रंग हरू
आज पनि डाक्टर बिहान पनि डाक्टर दिउँसो पनि डाक्टर राति पनि डाक्टर त्यहाँ त पुरेनगर
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खेत्र टेलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081560063 खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
साथै विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM.ORGमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
अस्पतालहरूमा डेंगू र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। भेरी अञ्चल अस्पताल र नेपालगंज मेडिकल कलेजमा अन्य जिल्लाबाट पनि बिरामी आउने क्रम बढ़ेको छ। बाँकेमा के छ त अवस्था? कुराकानी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्का।
डेंगू अहिले यो हाम्रो यो तिहारको आसपासमा केही केसहरू बढेको हामीले पाएका छौँ। अहिलेसम्म हामीले 44 केस नेपालगंज मेडिकल कलेज र भेरी जोनल हस्पिटलमा आएको केसहरूमा माकेबाट 11 जना, बर्दियाबाट 15 जना, दाङबाट 5 जना, रुकुम 1, सुर्खेत 6, कैलाली 5, कालीकोट 1 गरी जम्मा 44 केसहरूको यो प्रमाणित भएको छ भने यसबाट मृत्यु अहिलेसम्म भएको हामीलाई रिपोर्ट प्राप्त भएको छैन। हामी त्यसरी डराएर यसबाट केही भइहाल्छ कि भन्ने हिसाबले हामी आत्तिनु भन्दा पनि त्यसलाई चाहिँ छिटो जाँच गरेर डाक्टर साहबहरूले त्यसलाई शंकास्पद लागेको रोगीलाई चाहिँ ज्वरो आएको रोगीलाई जाँच गरेर उपचार गर्यो भने डराउनु पर्ने स्थिति अहिलेलाई छैन किनभने मृत्यु पनि भएको छैन।
भनेपछि डेंगू रोग लागिसकेपछि नेपालगंजमा उपचार सम्भव छ?
अहिले भइरहेको बिरामीहरूलाई पनि त्यसलाई उपचार गरेर जुन घर फर्किने क्रम पनि छ भने केही बिरामीहरू केही भइहाल्छ कि भन्ने हिसाबले कोही रेफर भएर अन्यत्र जाने काठमाडौँ इन्डिया जाने क्रम पनि छ। मृत्यु नभएकोले हामीले त्यसलाई हामी के भन्न सक्छौँ भने यो रोग निको हुन्छ, उपचार गर्न सकिन्छ भन्ने कुरा हामीले यो कुरा जानकारी गराउन चाहन्छौँ।
र हल्ला भने मृत्यु भएको पनि आइरहेको छ, के हो त्यो?
अब यो मृत्यु भएको हल्ला हामीले सुनेपछि हामीले जनस्वास्थ्य कार्यालयले पनि त्यसको प्रमाणित रिपोर्ट प्रतिवेदन पाऊ भनेर हामीले त्यो खोजिरहेका छौँ। अहिलेसम्म ठ्याक्कै यो डेङ्गुको कारणले मृत्यु भएको हो भनेर हामीलाई त्यो तथ्याङ्क अथवा विवरण उपलब्ध भएको छैन। यदि त्यो भइसक्यो, हामीले प्राप्त गर्यौँ भने हामीले उपलब्ध गराउनेछौँ।
यो रोग पत्ता लगाउनको लागि चाहिँ धेरै जुन हस्पिटलमा चाहिँ मेसिन पनि त्यो बिग्रेको भन्ने कुरा आयो, प्लेटलेस मेसिन।
यो रोग पत्ता लगाउनको लागि त हामीले टेस्ट किट जुन डब्ल्युएचओले नै यो प्रयोग गर भनेर दिएको किट नै हामीले उपलब्ध माथि महाशाखाबाट उपलब्ध गराएर हामीले त्यसलाई प्रयोगमा लिइरहेका छौँ। र यो निशुल्क नै त्यो भेरी जोनल हस्पिटलमा डाक्टर साहबहरूले आवश्यक ठान्नु भयो भने मात्रै त्यसको प्रयोग गर्नुहुन्छ। बिग्रेको मेसिन भनेको के हो भने बिरामी भइसकेपछि जुन रगतको मात्राभित्र प्लेटलेट भन्ने संख्या एकदमै घटेको अवस्थामा 100 जनामा 2% त्यसरी घट्यो भने त्यति बेला चाहिँ रगत दिनुपर्ने हो। त्यो दिनको लागि अहिलेलाई हामी रेडक्रससँग पनि नभएको स्थिति र यो त्यारपछि लगत्तै बन्छ। र यदि त्यस्तो केस पर्यो भने हामीलाई चाहियो र अत्यन्तै इमर्जेन्सी पर्यो भने अरूको नजिकैको जिल्लाबाट जस्तै कैलालीबाट पनि लिएर हामी गर्न सक्ने स्थितिमा छौँ।
अहिले यो स्क्रब टाइफाइडको कुरा पनि आइरहेको छ, जताततै स्क्रब टाइफाइडका बिरामीहरू बढे भनिएको छ, कस्तो छ बाँकेमा अवस्था?
हो, यहाँले भनेको यो कुरा सही हो। डाक्टर राजन पाण्डेका अनुसार पनि यो जुन साउन महिनादेखि नै यता बाहिरका क्लिनिकहरूबाट जहाँ चाहिँ डायग्नोसिस ल्याब टेस्ट गरियो त्यहाँबाट लगभग 100 जना भन्दा पनि माथिको हाराहारीमा केसहरू देखियो भनिसकेपछि हामीले पनि जिल्ला जनस्वास्थ्य कार्यालयले असार र साउन महिनामा गरी 10 जना हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नै टिम आएर त्यो स्याम्पल कलेक्सन गरेर लगेर हेर्दा फेरि त्यहाँ चाहिँ जनस्वास्थ्य प्रयोगशालाले त्यो स्क्रब टाइफसको पोजिटिभ नभेटिएको प्रमाणित भइसकेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। अहिले पनि फेरि मेडिकल कलेजमा 41 जना चाहिँ स्क्रब टाइफसका बिरामीहरू छन् भन्ने हामीलाई चाहिँ त्यो रिपोर्ट प्राप्त भइसकेपछि अब भोलि नै हामीले फेरि ती स्क्रब टाइफसका केसहरूबाट केही स्याम्पल लिएर हामी जनस्वास्थ्य प्रयोगशालामा पठाएर त्यसलाई तुरन्तै हेर्ने र भोलि नै त्यसलाई स्याम्पल कलेक्सन गरेर पठाउने हामी तयारीमा छौँ।
अब यहाँ रोग पत्ता लाग्यो भनेर चाहिँ उपचार सुरु हुन्छ, तर तपाईँहरूले चाहिँ त्यसको स्याम्पल माथि काठमाडौँ पठाइसकेपछि त्यहाँ चाहिँ यो रोग लागेको होइन भनेर चाहिँ रिपोर्ट आउँछ, बिरामीले चाहिँ कसरी अब उपचार गराउने? यहाँ
यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न यहाँले गर्नुभयो। हामीले दुईटै कुरालाई आधार मान्नुपर्ने हुन्छ। एक त अब डाक्टर साहबहरूले यहाँ चाहिँ परीक्षण गर्दा बाहिरको जुन त्यो परीक्षण गर्ने सामग्री पनि कस्तो हो भन्ने कुरामा पनि हामीले आधार लिनुपर्ने हुन्छ भने अर्को कुरा माथिको ल्याबले प्रमाणित गरी नसक्दा हामीले स्क्रब टाइफसै हो भनेर हामीले पनि भन्न सक्दैनौँ, किनभने प्रतिवेदनको आधारमा टेस्टको आधारमा र प्रमाणको आधारमा हामीले भन्ने हो। तर समग्रमा भन्दा के भने जसरी भए पनि बिरामीले त्यो सुविधा पाउनुपर्छ, उपचार पाउनुपर्छ। र यहाँलाई के जानकारी गराउँ भने यति धेरै केस यहाँ चाहिँ छन् भनेर हामीले थाहा हुँदाहुँदै पनि एकजनाको पनि मृत्यु भएको छैन र भेरी जोनल अस्पताल नेपाल मेडिकल कलेज त्यहाँ चाहिँ उपचार भएर घर फर्किसक्नु भएको छ भने त्यसको उपचार सम्भव छ, डराउनु पर्दैन। त्यसले हामीलाई पुरै मर्ने अवस्थामा नै पुर्याइहाल्ने हो कि भनेर जुन एक किसिमको खबर सूचना चाहिँ जनमानसमा पुगेको छ, हामीले के भन्न चाहन्छौँ भने त्यसलाई भइसक्यो भने सके त सबभन्दा पहिला त्यसको हुनै नदिने किसिमको वातावरण सिर्जना गरौँ। जस्तो मुसाहरूबाट सर्छ भने मुसाहरूलाई कसरी रोक्न सकिन्छ, त्यहाँबाट कसरी बच्न सकिन्छ भन्ने कुरा गरौँ। यदि भइसकेको छ, भइहाल्यो भने पनि हामीले त्यसलाई उपचार गर्यो भने त्यसबाट बच्न सकिन्छ भन्ने कुरो म जानकारी गराउन चाहन्छु।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्का र खगेन्द्र दाहाल मंगलबार नेपाल भारतको सीमावर्ती नजिकै रहेको सर्जु नदी क्षेत्रमा एयर पिस्तोल सहित प्रहरीले भीम सुविदीलाई पक्राउ गर्यो। यो खबर बर्दियाको हो। प्रहरीलाई लक्षित गरी पिस्तोल ताक्न खोज्दा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जेठ 16 गते राति सूर्यपटुवा गाविस स्थित शिव बहुद्देश्य सहकारी संस्थामा चोरी भयो। शिव बहुद्देश्य सहकारी संस्थाको 12,69,000 रूपियाँ अज्ञात समूहले चोरी गरेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसअघि नकाबधारी समूहले ढोडरी गाविसमा 8 घर लुटपाट गरे। वैशाख 24 गते सानोश्रित स्थित साना किसान सहकारी संस्थाको 3,00,000 रूपियाँ लुटपाट भयो। यी प्रतिनिधि घटना मात्र हुन्। सीमावर्ती गाउँमा लुटपाट गर्ने गिरोह सक्रिय भएपछि गाउँमा त्रास फैलिएको छ। शिव बहुद्देश्य सहकारी संस्थामा चोरीमा संलग्न रहेको आशंकामा 4 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सानोश्री स्थित सहकारी लुटपाट भएको घटना बित्न लाग्दा पनि अभियुक्त पक्राउ पर्न सकेका छैनन्। सहकारी लुटपाटमा पदाधिकारीको संलग्नता देखिएको प्रहरी उपरीक्षक भरत बहादुर बोहराले बताउनु भएको छ। आजको नागरिक पश्चिमेलीमा निर्मल घिमिरेले बर्दियाबाट खबर लेख्नु भएको छ।
जुम्लामा माघमा स्याउले पालुवा हाल्ने, फागुन चैतमा फूलफुल्ने र फल्ने, असोजमा पाकेर घरमा भित्र्याउने गरिन्छ। तर यसपटक असोजमा फूल फुलेर कार्तिकमा स्याउले फल दिएको छ। असोज पहिलो साता स्याउ टिपेर बेचेका यहाँका किसान महिना दिन नपुग्दै स्याउ फुलेर फल लागेको देख्दा आश्चर्यमा परेका छन्। बोटबाट टिपिएको स्याउ बिक्री गरिसक्न नपाउँदै फेरि फल लागेपछि किसान दङ्ग छन्। अहिलेसम्म वर्षमा एकपटक मात्रै स्याउ फलेको देखेका स्थानीयले बताएका छन्। बेमौसममा स्याउ फल्दा अनिष्ट हुने विश्वासले किसानलाई चिन्तित बनाएको छ। कार्तिकमा स्याउ फुलेर फल्दैमा कुनै अनर्थ नहुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। तापक्रम बढेकाले पनि कार्तिकमा स्याउ फलेको कार्यालयको भनाई छ। पश्चिम डायरीमा बाँकेको क्रिकेट उकास्ने उपाय,
नेपाल सरकारले केही पहल गर्नु पर्यो,
स्कूलहरूमा चाहिँ यस्तो ट्रेनिङहरू सञ्चालन गर्नुपर्छ
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
चाडबाड आउँछन् जान्छन्, फेरि आउँछन् जान्छन्, हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला, मैले ल्याएको छैन र।
ल्याउनु त ल्याउनु भएको छ, तर नव दुर्गा इन्टरप्राइजेसबाट ल्याइनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइजेस, न्यू रोड, नेपालगञ्ज, बाँकी। सम्पर्क नम्बर 081-525-561-98-584-244।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-528-011-528-012।
आऊ न त दिउ, त्यो मान्छेलाई आज पनि ठग्नु भएछ, अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाओ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो, ल्याइहालेँ, अर्कोचोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक, न्यू रोड, नेपालगञ्ज। महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98-86-53-999।
सूचना, यस फेरी अञ्चल यातायात व्यवसाय संघको यही कार्तिक 25 र 26 गते हुन गइरहेको साधारण सभामा भाग लिने सम्पूर्ण व्यवसायीहरूले आफ्नो सवारी साधन आफ्नो नाममा नामसारी गर्ने भनी पटक पटक सूचना गरिए तापनि अहिलेसम्म केही व्यवसायीहरूको नाम छुटेकोले आफ्नो गाडी नामसारीको लागि यही कार्तिक 11 गतेसम्म यस संघमा निवेदन दर्ता गर्न हुन पुनः सूचित गरिन्छ। साथै 2 प्रति पासपोर्ट साइजको फोटो संघको प्रशासन शाखामा उपलब्ध गराइदिन हुन समेत जानकारी गराइन्छ। भेरी अञ्चल यातायात व्यवसाय संघ, प्रधान कार्यालय, नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। बाँकेको क्रिकेटको स्तर खस्कदै गएको छ, उकालो लाग्नुको साटो ओह्रालो लाग्दैछ। थुप्रै राष्ट्रिय खेलाड़ीहरू जन्माएर क्रिकेटको शहरको पहिचान बनाएको यो क्षेत्रले आफ्नो पहिचान गुमाउने खतरा बढ़ेको छ। क्रिकेटको स्तर माथि उकास्न के गर्नुपर्ला? सुनौ सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज।
मेरो नाम अञ्जुरा हो। बाँकेमा चाहिँ क्रिकेटको, पहिला चाहिँ क्रिकेटको लेडिजहरूको त हब नै हो, बाँकेको प्लेयरहरू भनेपछि चाहिँ एकदमै क्रिकेटमा चाहिँ राम्रो छ। जुन हिसाबले चाहिँ पहिला चाहिँ अलिकति ऊ भइरहेको थियो, अहिले चाहिँ त्यतिको चाहिँ बाँकेमा नभएको अथवा नसुनिएको जस्तो लाग्छ हामीलाई चाहिँ। कारण चाहिँ खेलकुदले लगानी गर्दैन, पर्सनल उनीहरूले व्यक्तिगत चाहिँ सधैँभरि खर्च गर्न पनि सक्दैन, सबैको फ्यामिली सम्पन्न त छैन।
मेरो चाहिँ नाम कृति बाबु साई। यो मार्शल आर्ट कुनै पनि हलमा गएर या सानो फिल्डमा गएर खेल्न सकिन्छ। क्रिकेट भनेको एउटा ठुलो फिल्ड चाहिन्छ, त्यसको लागि हाम्रो नेपाल सरकारले केही पहल गर्नु पर्यो होइन, र मिडियाले पनि केही पहल गर्नु, त्यसको लागि हामीलाई ठुलो फिल्ड गर्नु पर्यो, किनकि त्यो खेल्नको लागि हाम्रो ठुलो फिल्ड चाहिएको हुनाले बोलिङ गर्नको लागि र रनिङ गर्नको लागि धेरै आवश्यकता छ।
युवराज चाहिँ स्कुलहरूमा चाहिँ यस्तो ट्रेनिङहरू सञ्चालन गर्नुपर्छ, र जुन किसिमको एउटा प्रशिक्षकहरू छ प्रत्येक स्कुलहरूमा चाहिँ, स्कुलमा हुनुहुन्छ जति टिचर, स्पोर्ट्स टिचरहरूको राख्ने व्यवस्था गर्नुपर्छ।
मोहित शाह, क्रिकेटको स्तर माथि उठाउनका लागि
लागि सबैभन्दा पहिला त नेपाल सरकारले खेलकुदमा क्रिकेटमा चाहिँ नि लगानी र चाहिँ नि खेलाडीको चाहिँ नि भोलि खेलाडीको भविष्यको चाहिँ नि सुरक्षित ग्यारेन्टी लिन सक्नु पर्यो।
मेरो नाम दन्त साई, खेलकुद सम्बन्धित व्यक्तित्वहरूले अलिकति खेल क्षेत्रमा कुनै पनि योगदान दिन चाहिँ अलिकति पछि पर्नु भएन।
मेरो नाम वीरेन्द्र साई, खेलाडीलाई अहिलेसम्म प्रायोरिटी राम्रोसँग दिन सकिरहेको अवस्था छैन। राज्यबाट पनि एउटा खेलकुदलाई एउटा अन्तर्राष्ट्रिय लेभलमा चिनाउने हिसाबले राष्ट्रिय खेलकुद परिषदले पनि खेलाडीहरूको लागि चाहिँ केही न केही चाहिँ गर्नै पर्छ।
आग्री गाउँ प्रहरी चौकी आक्रमणका क्रममा लुटिएका हतियार प्रहरीले बरामद गरे पनि 50 राउन्ड गोली अझै फेला परेको छैन। मंगलबार प्रहरी जवान नरबहादुर विकसँग भएको विवादपछि सुर्खेत काफलकोटका युवाले प्रहरी चौकी आक्रमण गरेर 2 थान राइफल वा एउटा चाइनिज पिस्तोल, 208 राउन्ड गोली र 1 हतकडी लुटेका थिए। आजको नागरिक दैनिकमा सुर्खेतबाट नगेन्द्र उपाध्यायले यो खबर लेख्नु भएको छ।
विद्युत चोरीमा संलग्न 26 जना बाँकेका विभिन्न ठाउँबाट बिहिबार हिजो पक्राउ परेका छन्। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगंज, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बाँकेको मणिकापुरबाट 21 जना, कसनापुरबाट 4 जना र महादेवपुरीबाट 1 जनालाई पक्राउ गरेको हो नेपालगंज टाइम्समा खबर छ।
महाकाली नदीमा निर्मित झोलुङ्गे पुल दोधारा चाँदनीवासीलाई सदरमुकामसम्म पहुँच पुर्याउने सेतुका रूपमा लिएको छ। उक्त पुल बनेपछि यस क्षेत्रका बासिन्दाले सदरमुकाम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। एसियाकै लामो भनिएको झोलुङ्गेको रूपमा यसको पहिचान छ, तर पछिल्ला वर्षमा पर्यटनसँगै पिकनिक स्पटका रूपमा समेत यस पुल चर्चित बन्न थालेको छ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय आईटीएफ तेक्वान्डो संघको हिजो प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन नेपालगंजमा सम्पन्न भएको छ। क्षेत्रीय खेलकुद विकास समितिका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा भएको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशनबाट वीरेन्द्र शाहीको अध्यक्षतामा 13 सदस्यीय कार्य समिति गठन गरिएको छ नेपालगंज टाइम्सले खबर लेखेको छ।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगंजमा हरियाली हराउँदै गएको छ। फोरलेन सड़क र भित्री सड़क तथा नाला बनाउने क्रममा केही भएका रूखहरू काटिएपछि मुख्य बजार क्षेत्र उजाड जस्तै भएको छ। सड़क बनाउने क्रममा 100 रूखहरू काटिए पनि त्यसको भरपाईका लागि ठोस र प्रभावकारी कदम चालिएको छैन। नेपालगंजलाई हरियाली र हराभरायुक्त बनाउन के गर्नुपर्ला? आजको नागरिक मतमा ओलम्पियन सुरेन्द्र हमालको विचार।
हामी सबैजनामा चेतना चाहिँ जरुरी छ। सबभन्दा ठुलो कुरो चेतना हो। अब चेतना भएन भने केही हुन सक्दैन। चेतना कस्तो हुनुपर्छ भने रुख रोपौँ भन्ने चेतना हुनुपर्छ। कमसे कम एक घरले एउटा रुख रोप्दै पनि पुग्छ। एउटा रुख रोप्नको लागि त कुनै ठुलो समय पनि चाहिँदैन, केही पनि गर्नु पर्दैन। एउटा सानो खाल्डो खन्यो, घरको अगाडि ठाउँ भयो भने रुख रोपिदियो र बिहान 1 कचौरा पानी, बेलुका 1 कचौरा पानी हालिदिने। त्यो हो चेतना हुनुपर्छ, भावना हुनुपर्छ, मान्छे पोजिटिभ हुनुपर्छ। त्यो भएपछि धेरै कुराहरू, केही कुराहरू हामीले पनि सम्झाउन सकेका छैनौँ। हामी आफैमा पनि धेरै कुराहरूको कमजोरी छ कि अब मैले नै यसो बजारमा हिँड्दा कसै 1-2 जना भाइहरूलाई ल यस्तो गर्नुपर्छ है रुख रोप भनेर म आफै भन्न सकिरहेको छैन। त्यो चाहिँ हुनुपर्छ। र चिन्ता के छ भने अब लगाएर मात्रै पनि भएन, त्यसलाई मलजल गर्न सक्नु पर्यो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2 साता यता बाँकेमा डेंगू रोगको प्रकोप बढ्दो। भेरी अस्पताल र मेडिकल कलेजमा 44 बिरामी भर्ना।
बाँकेमा सुत्केरी मृत्युदर घटाउन चुनौती थपिँदै असार यता अस्पतालमा मात्रै 6 सुत्केरीको मृत्यु।
द्वन्दका मुद्दा छानबिन गर्न बनाइएका आयोग सुस्ताए, समय 3 महिना मात्र बाँकी, अहिले काम ठप्प।
र बर्दियाका सीमावर्ती गाउँमा लुटपाटको त्रास, जुम्लामा कात्तिकमै स्याउ फल्यो, स्थानीय अचम्मित।
पश्चिम डायरी krishnasarfm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस्त, प्राविधिक सहयोगी गोपीसँगै निशु र नवीन बिदा हुन्छौ। आज कार्तिक 19 गते शुक्रबार, नोभेम्बर 4 तारिक तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।